अब आउनुहोस् हामी रोमी 16 अध्यायको अन्तिम आशीर्वाद भएको खण्डलाई चाहिँ अध्ययन गर्नेछौँ। त्यो चाहिँ हो रोमी 16:25 देखि 27। अब रोमी 16:25-27 पद पढौँ। अब उहाँलाई नै जो चाहिँ मेरा सुसमाचार र येशु ख्रीष्टको प्रचार अनुसार तिमीहरूलाई स्थिर पार्नलाई सामर्थ्य हुनुहुन्छ, त्यस रहस्यको प्रकाश अनुसार जो संसारको उत्पत्तिदेखि गुप्त राखिएको थियो तर अहिले प्रकट भएको छ, र अनन्तका परमेश्वरको आज्ञा अनुसार भविष्यवक्ताहरूका पवित्र शास्त्रहरूद्वारा विश्वासप्रति आज्ञाकारी बनाउनलाई सबै जातिहरूलाई बताइएको छ। एक मात्र बुद्धिमान परमेश्वरलाई नै येशु ख्रीष्टद्वारा सदा सर्वदा महिमा भइरहोस्। आमेन। रोमी 1 अध्यायको सुरुको पदहरूसँग चाहिँ यो खण्ड तुलना गर्दाखेरि त्यहाँ धेरै समानताहरू भेटिन्छ। त्यसैले एकचोटि तपाईँको औँला यहीँ राख्नुहोस् र एउटा औँला चाहिँ रोमी 1 अध्यायमा राख्नुहोस् र हामी यता र उता पल्टाउँदै हामी तुलना गरौँ। भर्खरै हामीले रोमी 16:25 पदमा चाहिँ पावलले मेरा सुसमाचार भनेर चाहिँ लेखेको पढ्यौं। अब रोमी 1:1 पदमा चाहिँ उसले भन्छन् येशु ख्रीष्टको दास पावलबाट जो प्रेरित हुनलाई बोलाइएको परमेश्वरका सुसमाचार भन्छन्। अनि 16 पदमा किनकि म ख्रीष्टको सुसमाचारसँग लजाउँदिन भन्छन्। त्यस्तै तुलना गरौं यी रोमी 1:3 पदमा चाहिँ सुसमाचार के को बारेमा हो। 3 पदमा लेखेको छ जो माफ गर्नुहोस् 2 पदमा जुन सुसमाचारको प्रतिज्ञा उहाँले पहिल्यै पवित्र शास्त्रहरूमा आफ्ना भविष्य वक्ताहरूद्वारा आफ्ना पुत्र हाम्रा प्रभु येशु ख्रीष्टको विषयमा गर्नुभएको थियो भनेको छ। अनि अब पल्टाउनुहोस् त परमेश्वरको 25 चाहिँ लेखा छ अब उहाँलाई नै जो चाहिँ मेरा सुसमाचार र त्यसपछि के लेखा छ र येशु ख्रीष्टको प्रचार अनुसार प्रचार है। अब यहाँ रोमी 16:25 पदमा चाहिँ यहाँ पावलले लेख्छन् अब उहाँलाई नै जो चाहिँ मेरा सुसमाचार र येशु ख्रीष्टको प्रचार अनुसार तिमीहरूलाई के पार्नलाई स्थिर पार्नलाई सामर्थ्य हुनुहुन्छ। अब त्यस्तै रोमी 1:11 पनि यहाँ पावलले लेख्छन् 1:11 किनकि तिमीहरूलाई स्थिर पार्नका निम्ति। अनि त्यसपछि रोमी 1:5 पदमा पढ्छौ उहाँद्वारा नै हामीले उहाँका नामका निम्ति सबै जातिहरूका बीचमा विश्वासप्रति के पैदा गराउँ भनेछ आज्ञा पालन पैदा गराउँ भनेर अनुग्रह र प्रेरितको सेवा पायौं यसरी भन्छन्। अनि दुईटा कुरा यहाँ चाहिँ एक चाहिँ सबै जातिहरूप्रति दोस्रो कुरा चाहिँ आज्ञा पालन पैदा गराउँ। यो कुरा चाहिँ 26 पदमा दुइटै भेटिन्छ रोमीश्वरको अब 26 तर अहिले प्रकट भएको छ र अनन्तका परमेश्वरको आज्ञा अनुसार भविष्यवक्ताहरूका पवित्र शास्त्रहरूद्वारा विश्वासप्रति आज्ञाकारी बनाउनलाई देख्नुभयो सबै जातिहरूलाई देख्नुभयो बताइएको छ धेरै समानताहरू तर एउटा चाहिँ यहाँ भिन्नता छ मूल भिन्नतामा त्यो के भने यहाँ 25 र 26 पद रोमी 16 चाहिँ यहाँ यो सुसमाचारलाई उल्लेख गर्दाखेरि चाहिँ त्यस रहस्यको प्रकाश अनुसार भन्छ देख्नुभयो बीचमै 25 पदमा जो संसारको उत्पत्तिदेखि के राखिएको थियो गुप्त राखिएको थियो भनेको छ। अनि 26 पदमा तर अहिले प्रकट भएको छ इत्यादि। तर रोमी 1:2 हेर्नुहोस् त, 1:2 चाहिँ त्यहाँ सुसमाचारको कुरा गर्दाखेरि चाहिँ यसरी भनेको छ, जुन सुसमाचारको प्रतिज्ञा उहाँले शब्द के छ पहिले पवित्र शास्त्रमा गर्नुभएको थियो इत्यादि। अब यहाँ जाँदाखेरि यो भिन्नता देख्छौ। रोमी 1 चाहिँ पावलले परमेश्वरको सुसमाचारको बारेमा बताउँदाखेरि उनले भन्छन् यसको प्रतिज्ञा चाहिँ पहिले पुरानो नियमका अगमवक्ताहरूले गरेका थिए। तर रोमी 16 सुसमाचारको बारेमा कुरा गर्दाखेरि चाहिँ उसले भन्छन् यो त रहस्यको प्रकाश अनुसार हो, यो चाहिँ गुप्त राखिएको थियो र अहिले चाहिँ नयाँ नियमका भविष्य वक्ताहरूद्वारा प्रकट गरियो भन्ने छ। त्यसैले एक अर्थमा सुसमाचार पुरानो छ र नयाँ पनि छ। सुसमाचार एउटा पक्ष छ जो चाहिँ पुरानो छ, अनि सुसमाचार को त्यो पुरानो पक्ष चाहिँ के हो, जुन चाहिँ पुरानो नियमको पवित्र शास्त्रहरूमा पहिले प्रकट गरिसकेका थिए। सुसमाचारको अर्को पक्ष पनि छ जुन चाहिँ नयाँ छ, जुन चाहिँ पुरानो नियमको समयहरूमा चाहिँ गुप्त राखिएको थियो, तर यस वर्तमान युगमा पाओ लगायत अन्य नयाँ नियमका भविष्य वक्ताहरू र प्रेरितहरूद्वारा चाहिँ प्रकट गरिएको छ। त्यसैले हामीले यो दुईटै पक्ष चाहिँ हामी अध्ययन गर्नेछौँ। पहिला चाहिँ हेरौँ यो पुरानो सुसमाचार। अब सुसमाचारको सन्देश चाहिँ एउटा व्यक्तिमा केन्द्रित छ, अनि त्यो व्यक्ति चाहिँ हो हाम्रो प्रभु येशु ख्रीष्ट। उहाँ को हुनुहुन्छ, उहाँले के गर्नुभयो, विशेष गरी उहाँ हामी हाम्रो पापहरूको निम्ति मर्नुभएको, गाडिनुभएको र शरीरमै उहाँ बौरेर उठ्नुभएको कुरा, उहाँ हाम्रो पापहरूको निम्ति मर्नुभएको भन्नेलाई एउटै शब्दमा पनि भन्न सकिन्छ। उहाँको त्यो मृत्युलाई, अनि त्यो शब्द पनि हामीले प्रयोग गर्नेछौँ आज घरिघरि, अनि सजिलो हुन्छ सिक्नलाई, अनि त्यो शब्द चाहिँ सिकिराख्न राम्रो हुन्छ। उहाँ हाम्रो पापहरूको निम्ति मर्नुभयो भन्नलाई चाहिँ उहाँको त्यो मृत्यु चाहिँ कस्तो थियो भन्छ भने त्यो मृत्यु चाहिँ प्रतिस्थापनकारी मृत्यु थियो। त्यो शब्द चाहिँ सिकौँ है, अङ्ग्रेजीमा सब्स्टिट्युसनरी भन्छ, प्रतिस्थापनकारी, हाम्रो सट्टामा थियो, हाम्रा पापहरूको निम्ति थियो। उहाँको त्यो प्रतिस्थापनकारी मृत्यु चाहिँ र उहाँको सशरीर बौरी उठाइ चाहिँ सुसमाचारको मुटु हो। यो कुरा पावलले 1 Corinthians 15 बताएको छ। त्यहाँ जाउँ हामी 1 Corinthians 15 र 1-7 पदमा हामी पढ्नेछौँ। 1 Corinthians 15:1-4 अब हे भाइहरू हो, जुन सुसमाचार मैले तिमीहरूलाई प्रचार गरेँ त्यही अर्थात् सुसमाचार म तिमीहरूलाई बताउँछु। अनि तपाईँलाई सजिलो होस् भनेर छ नि, जहाँ जहाँ सुसमाचारलाई जनाइरहेछ त्यही उही त्यसैमा भन्ने शब्दहरूमा चाहिँ म सुसमाचार भन्ने पनि थप्छु ल, ताकि तपाईँले चाहिँ त्यो प्रष्ट बुझ्नुभएको होस् यो पदहरू। त्यसैले एक पदबाट सुरु गर, अब हे भाइहरू हो, जुन सुसमाचार मैले तिमीहरूलाई प्रचार गरेँ त्यही सुसमाचार म तिमीहरूलाई बताउँछु। त्यस सुसमाचारलाई नै तिमीहरूले ग्रहण गरेका छौ र त्यसैमा अर्थात् सुसमाचारमा तिमीहरू उभिन्छौ। दुई पद, त्यसैद्वारा भन्नाले सुसमाचारद्वारा तिमीहरूले मुक्ति पनि पाउँछौ यदि तिमीहरूले मैले प्रचार गरेको वचन अर्थात् सुसमाचार बलियो गरी पक्र्यो भने, नत्र तिमीहरूले व्यर्थमा विश्वास गर्यो। तीन पद, किनकि सबैभन्दा पहिले मैले तिमीहरूलाई त्यही सुसमाचार कुरा सुम्पिदिए जुन कुरा भनेको सुसमाचार मैले पनि पाएको थिएँ, अर्थात् अब ध्यान दिनुहोस्, पवित्र शास्त्रहरू मुताबिक ख्रीष्ट हाम्रा पापहरूका निम्ति मर्नुभयो र गाडिनु भयो, अनि फेरि ध्यान दिनुहोस्, पवित्र शास्त्रहरू मुताबिक उहाँ तेस्रो दिनमा बौडाइनु भयो। पावलले भन्छन् पवित्र शास्त्रहरू मुताबिक ख्रिस्ट हाम्रो पापहरू निम्ति मर्नु भएको, पवित्र शास्त्र मुताबिक उहाँ तेस्रो दिनमा बहुराइनु भएको हो। यहाँबाट के सिक्छ भने हामीले यदि क्रुसको प्रचार गर्ने हो भने र हामी चाहिँ प्रभु यीशु पौरी उठ्नु भएको भन्ने कुरा हामी यदि प्रचार गर्ने हो भने चाहिँ त्यसलाई हाम्रै विचार अनुसार चाहिँ प्रचार गर्नु हुन्न, हाम्रै आफ्नो धारणामा त्यो प्रचार गर्नै हुन्न, यो चाहिँ पवित्र शास्त्र मुताबिक प्रचार गरिनुपर्छ। अर्थात् ती शास्त्रहरू भन्नाले पुरानो नियममा यी घटनाहरू उहाँको प्रतिस्थापनको मृत्यु, उहाँको सशरीर बौरी उठाए, बिचमा उहाँ गाडिनु भएको कुरा चाहिँ पुरानो नियममा प्रकट भएको कुराहरूसित एकदम ठिकसँग मेल खाने गरिकन चाहिँ प्रचार गर्नुपर्छ पवित्र शास्त्र मुताबिक। जस्तै हामी ख्रिस्टको प्रतिस्थापनकारी मृत्युको विचार गर्दा चाहिँ त्यो विश्व इतिहासकै सबभन्दा महत्वपूर्ण घटनाको सबभन्दा विस्तृत विवरण चाहिँ र सबभन्दा सुस्पष्ट व्याख्या चाहिँ हामी कहाँ पाउँछौ? हामीले पुरानो नियममा पाउँछौ। यशाया कति अध्याय 53 त्यो खण्ड चाहिँ प्रभु येशू ख्रीष्ट क्रुसमा मारिनुभन्दा पनि 700 वर्ष अगाडि नै लेखिएको थियो। ख्रीष्टको प्रतिस्थापनकारी मृत्युको शिक्षा चाहिँ यशाया 53 जति पूर्ण रूपमा सिकाएको छ नयाँ नियममा समेत भेट्टाउन कठिन छ, किनभने नयाँ नियमका लेखकहरूले चाहिँ यशाया 53 त छँदैछ, त्यो त त्यही मुताबिक नै प्रचार गरिन्थ्यो, हामी हेर्न लागिरहेछौँ। ख्रिस्टको मृत्यु र बौरिठाएको महान सत्यताहरू चाहिँ पुरानो नियममै प्रकट गरिएका थिए भन्ने कुराको प्रमाण चाहिँ प्रभु येशू स्वयंले नै उहाँ बौरी उठ्नु भएपछि उहाँले दिनुहुन्छ। लुका 24 हामी पल्टौँ, लुका 24:44-46 उहाँ बौरिएर उठ्नुभयो, त्यसपछि उहाँ देखा पर्नुभयो, अनि त्यसपछि उनीहरूकै सामु आफूलाई प्रकट गर्नुभयो, हेर मेरा हातहरू, किन हातहरू हेर, किनभने हातमा चाहिँ किल्लाको पालहरू थिए, उहाँ सशरीर बौरी उठ्नुभएको, हेर मेरो पाउहरू, त्यहाँ पनि किल्लाका पालहरू थिए, अनि खानेकुरा पनि खाएर देखाउनु भयो, किन उहाँ सशरीर बौरी उठ्नुभएको छ भनेर चाहिँ देखाउनु भयो। 43 अनि उहाँले लिनुभयो र तिनीहरूकै सामु खानुभयो। 44 अब ध्यान दिनुहोस् त, अनि उहाँले तिनीहरूलाई भन्नुभयो, मूसाको व्यवस्था, भविष्य वक्ताहरू र भजनका पुस्तकहरूमा मेरो विषयमा जे लेखिएका थिए ती सबै कुराहरू पुरा हुनुपर्दछ भनी मैले तिमीहरूसँग हुँदा तिमीहरूलाई भनेका वचनहरू यिनै हुन्। अनि तिनीहरूले पवित्र शास्त्रहरू अर्थात् पुरानो नियम खण्डहरू, कुन कुन खण्डहरू होला, केही मध्ये हामी हेर्न लागिरहेछौँ। यशाया 53 जस्तो खण्डहरू बुझ्न सकुन् भनी उहाँले तिनीहरूका समझ खोलिदिनु भयो र तिनीहरूलाई भन्नुभयो, यसरी लेखिएको छ अनि यसरी नै ख्रिस्टले दुःख भोग्नुपर्छ र तेस्रो दिनमा मरेकाहरूबाट बौरेर उठ्नुपर्छ। अब त्यसमा हेरौँ सुरुका प्रचारकहरूले कसरी प्रचार गरे। पहिला चाहिँ फिलिपको उदाहरण हेरौँ, प्रेरित आठ अध्यायमा इथियोपियाको अर्थमन्त्री यरुसलेमबाट बाइबल लिएर सम्भवतः किनेर आइरहेका छन्, आफ्नो रथमा घर फर्कँदैछन्, बीच बाटोमा परमेश्वरले चाहिँ उसलाई भेट्न सुसमाचार प्रचारक फिलिपलाई पठाउनुहुन्छ। फिलिपले उसलाई भेट्दाखेरि उसले चाहिँ बाइबल पढिरहेको भेट्टाउँछ। तपाईँले बुझ्नुहुन्छ के पढ्दै हुनुहुन्छ भन्दाखेरि उसले भन्छ, मलाई कसैले नडोर्याएसम्म म कसरी बुझ्न सक्छु र। अनि त्यसपछि उसलाई रथमा चढ्न उसलाई भनिन्छ, 32 अब पढ्छौँ, अनि तिनले पढिरहेका पवित्र शास्त्रको खण्ड यो थियो, भेडा झैँ उहाँ मारिनलाई लगिनुभयो। अनि जसरी थुमा आफ्नो उन कत्रनेका सामु चुपचाप रहन्छ, त्यसरी नै उहाँले आफ्नो मुख खोल्नु भएन। उहाँको हीनतामा उहाँको न्याय खोसियो, अनि उहाँको पुस्ताको बयान कसले गर्ला, किनभने उहाँको जीवन पृथ्वीबाट उठाइएको छ। त्यो नपुंसकले यो बुझ्न सकिरहेको हुँदैन। यहाँ 34 पदमा पढ्छौँ, अनि नपुंसकले फिलिपलाई जवाब दिँदै भने, म तपाईँलाई विन्ती गर्दछु, भविष्यवक्ताले यो कसको विषयमा भन्दैछन्, आफ्नो विषयमा कि अरू कसैको विषयमा? 35 पदमा, तब फिलिपले आफ्नो मुख खोले र पवित्र शास्त्रको त्यही खण्ड यशाया 53 सुरु गरेर तिनलाई येशु प्रचार गरे। फिलिपले नपुंसकलाई सुसमाचार प्रचार गर्दा यहाँ पुरानो नियमको यशाया 53 नै प्रचार गरे। पत्रुसको उदाहरण हेरौँ, विभिन्न ठाउँमा प्रेरित 2 अध्यायमा जाउँ, दुई अध्यायको 24 पद, उनले प्रचारमा यसरी भन्छन्, ख्रीष्टलाई दर्शाउँदै, उहाँलाई परमेश्वरले मृत्युका पीडाहरूबाट छुटाइकन बौराएर उठाउनु भयो, किनकि त्यसको पक्राईमा उहाँ रहनु चाहिँ असम्भव थियो, किनकि दाउदले उहाँको विषयमा भन्दछन्। अब उनले त पुरान नियमको भजन संग्रह 16 उल्लेख गर्न थाल्छन्, मैले प्रभुलाई सधैँ मेरो सामु देखेँ, किनकि म न डगमगाऊ भनेर उहाँ मेरो दाहिने हाततर्फ रहनुहुन्छ, यसकारण मेरो हृदय रमायो र मेरो जिब्रो अति आनन्दित भयो, साथै मेरो शरीर पनि आशामा बस्नेछ, किनभने तपाईँले मेरो प्राणलाई अधोलोकमा छोड्नुहुने छैन, न त तपाईँले आफ्नो पवित्र जनलाई सड्न नै दिनुहुनेछ। तपाईँले मलाई जीवनका मार्गहरू जान्न दिनुभएको छ, तपाईँले मलाई आफ्ना उपस्थितिद्वारा आनन्दले भर्नुहुनेछ। अनि त्यसपछि उसले प्रचार गर्न थाल्छ, ए मानिसहरू र भाइहरू, कुलपति दाउदको विषयमा म तपाईँहरूलाई स्वतन्त्रतापूर्वक भन्न सक्छु, उनी मरे र गाडी पनि, अनि उनको ज्यान आजको दिनसम्म पनि हाम्रो बीचमा छ। 30 पद, यसकारण उनी भविष्य वक्ता भएका हुनाले, अनि उनको सिंहासनमाथि बसाउनलाई शरीर अनुसार उनकै शरीरको फलबाटको अर्थात् ख्रीष्टलाई उठाउनेछु भनी परमेश्वरले उनीसित कसम खाएर प्रतिज्ञा गर्नुभएको छ भनी जानेका हुनाले, अनि उनले यो कुरा पहिले देखेका हुनाले ख्रीष्टको बौरी उठाएको सम्बन्धमा उहाँको प्राण अधोलोकमा छोडिएन, न त उहाँको शरीर नै सड्यो भनी भने, यही येशूलाई परमेश्वरले बौराएर उठाउनु भयो, जुन कुराका साक्षी हामी सबै हौं। सुसमाचार प्रचारमा बौरी उठाएको कुरा गर्दा भजन संग्रह 16 प्रयोग गर्छन्। 3 अध्यायको 18 पनि पढौं, 3 अध्यायको 18 पत्रुसले नै प्रचार गर्दैछन्, तर ख्रीष्टले दुःख भोग्नै पर्छ भनी आफ्ना सबै भविष्य वक्ताहरूका मुखद्वारा परमेश्वरले पहिले भनिसक्नुभएका कुराहरू नै उहाँले यसरी पूरा गर्नुभएको छ पवित्र शास्त्र मुताबिक। हेर्नुहोस् उनीहरूको प्रचार। त्यसपछि पत्रुसले 4 अध्यायको 10-11 पदमा पनि, यो त महासभाको सामु उनीहरूलाई खडा गराइएको छ, अनि 10 पदमा उनले भन्छन्, यो कुरा तपाईँहरू सबैलाई र इजरायलका सबै जनतालाई थाहा होस्, नासरतका येशु ख्रीष्टको नामद्वारा, जसलाई तपाईँहरूले क्रुसमा टाँग्नुभयो, जसलाई परमेश्वरले मरेकाहरूबाट बौराएर उठाउनु भयो, उहाँद्वारा नै यो मानिस यहाँ तपाईँहरूको सामु निको भएर उभिन्छ। 11 पद, अब यहाँ चाहिँ त्यही ढुङ्गा हुनुहुन्छ जो तपाईँ डकर्मीहरूद्वारा रद्द गरिनुभएको थियो, जो कुनाको शिर हुनुभएको छ। यहाँ त ख्रीष्टको मृत्यु र बौरी उठाइलाई प्रचार गर्दा पत्रुसले भजन संग्रह 118 चाहिँ आधार बनाएर प्रचार गर्दैछ। 10 अध्यायको 43 पदमा यहाँ पनि पत्रुसले नै प्रचार गर्दैछ, अथवा हो प्रचार गर्दैछ, अनि यहाँ 43 पदमा आएर उहाँमाथि विश्वास गर्ने हरेकले उहाँको नामद्वारा पापहरूको क्षमा पाउनेछ, त्यही रोक्दैन भनी उसले भन्छ, सबै भविष्य वक्ताहरूले उहाँकै विषयमा गवाही दिन्छन्। त्यसैले पाप क्षमाको विषयमा गवाही दिन्छन् भनेर चाहिँ र ख्रिस्ट येशूमा यो पाइन्छ भन्ने कुरा चाहिँ भविष्य वक्ताहरूले भनेको थियो भनेर बताउँछ। त्यस्तै अब पावलको उदाहरण हेरौँ, प्रेरित 13 अध्यायमा पहिलो मिशनरी यात्रामा 13 अध्यायको अब 32 पदमा ले भन्दैछ सभाघरमा, अनि हामी तपाईँहरूलाई यो शुभ समाचार सुनाउँछौ, पिता पुर्खाहरूलाई जुन प्रतिज्ञा दिएको थियो त्यसलाई परमेश्वरले येशूलाई बौराएर उठाइकन हामी उनीहरूका सन्तानका निम्ति पूरा गर्नुभयो। त्यसपछि फेरि जसरी दोस्रो भजनमा पनि यो लेखिएको छ, तिमी मेरा पुत्र हौ, आज मैले तिमीलाई जन्माएको छु। अनि उहाँलाई मरेकाहरूबाट भ्युताउनुभयो, फेरि कहिले नसर्नलाई यस विषयमा उहाँले यस प्रकारले भन्नुभएको छ, तिमीहरूलाई म दाउदको अटल कृपाहरू दिनेछु। यसकारण उहाँ अर्को भजनमा पनि भन्नुहुन्छ, तपाईँले आफ्नो पवित्र जनलाई सड्न दिनुहुने छैन। 36 पद, किनभने दाउद त परमेश्वरको इच्छा अनुसार उनको आफ्नै पुस्ताको सेवा गरेर सुतिहाले, अनि आफ्ना पिता पुर्खाहरूसँग राखे र सडे। 37 पद, तर उहाँ जसलाई परमेश्वरले बौराएर उठाउनु भयो सड्नु भएन। पावलले चाहिँ यहाँ 3 खण्डहरू प्रयोग गरेछ, भजन सङ्ग्रह 2, भजन सङ्ग्रह 16, यशया 55। रोमीको पुस्तकमा पावलको मुख्य विषयवस्तु के हो? सुसमाचार, अर्थात् विश्वासद्वारा धर्मी ठरिन्छ। अनि यो सिकाउनलाई हामीले अस्ति हेरेका थियौँ, पावलले चाहिँ पुरानो नियममा जान्छन्। अब्राहम विश्वासद्वारा धर्मी ठरिए, अनि उत्पत्ति 15:6 उदाहरण गर्छन्। यो चाहिँ रोमी 4 अध्यायमा हो। अनि रोमी 3 हेरौँ त, एक्चुली रोमी 3 रोमी 3:21 परमेश्वरको धार्मिकताको प्रकाश सम्बन्धी उसले यसरी भन्छ, तर अब त बिना व्यवस्था नै परमेश्वरको धार्मिकता प्रकट भएको छ, जसको गवाही कसले दिन्छ? व्यवस्था र भविष्य वक्ताहरूले। पहिले गवाही दिइसक्यो, यो ईश्वरीय धार्मिकता हामीले चाहिँ बिना व्यवस्था पाउन सक्छौँ भन्ने कुरा। अनि यो त थुप्रो छ, रोमी 10 अध्यायमा त कम्तीमा 8 पदहरू पुरानो नियमको खण्डहरू प्रयोग गर्दै परमेश्वरको अनुग्रहको सुसमाचारको उसले चर्चा गर्छ। अनि रोमी 15 अस्ति हेऱ्यौँ, 4 पुरानो नियमको खण्डहरू प्रयोग गर्दै सुसमाचार अन्य जातिहरूमा पुग्ने कुरालाई चाहिँ पुष्टि गर्छन्। गलातीको पुस्तकमा जाउँ, गलातीको पुस्तकमा अनि यहाँ पनि विश्वासद्वारा धर्मी ठरिन्छ भन्ने कुराको लागि चाहिँ अब्राहमलाई नै उदाहरण बनाउँछन्। गलाती 3:6 तर साथसाथै अन्य जातिहरू पनि विश्वासद्वारा धर्मी ठरिनेछन्, आशिषित हुनेछन् भन्ने कुरा बताउनलाई चाहिँ उसले गलाती 3:8 के बताउँछन्? हेर्नुहोस् त, गलाती 3:8 अनि परमेश्वरले अन्य जातिहरूलाई विश्वासद्वारा धर्मी ठहराउनुहुन्छ भन्ने कुरा अघिबाटै जानेर पवित्र शास्त्रले पहिले नै अब्राहमलाई तिमीमा सबै जातिहरू आशिषित हुनेछन् भन्ने सुसमाचार सुनायो। अब मलाई भन्नुहोस्, पुरानो नियमको कुन ठाउँमा चाहिँ तिमीमा सबै जातिहरू आशिषित हुनेछन् भनेर लेखिएको थियो? दिदीबहिनीहरू, पुरानो नियममा कहाँ लेखिएको थियो? दाजुभाइहरू, उत्पत्ति 12, एक्चुली पल्टाउँ, अस्तिदेखि मैले यो उदाहरण गरिरहेको छु तर तपाईँलाई पल्टाउन लाउनु पर्थ्यो। मैले उत्पत्ति 12 एकदम महत्वपूर्ण यो अब्राहमसितको करार, अनि 3 पदमा अनि जसले तिमीलाई आशीर्वाद दिनेछन् तिनीहरूलाई म आशिष दिनेछु, अनि जसले तिमीलाई श्राप दिनेछन् त्यसलाई म श्राप दिनेछु, अनि तिमीमा पृथ्वीका सबै कुलहरू आशिषित हुनेछन्। अब्राहममा सबै कुलहरू कसरी आशित हुनेछन्। म त योदी होइन, तर अब्राहमका पुत्र, दाउदका पुत्र येशु ख्रिस्टमा चाहिँ हामीले यो आशिष पाएका छौँ। यसरी हो, अनि यो चाहिँ पहिले नै अब्राहमलाई यो सुसमाचार सुनाउनु भयो भनेर चाहिँ लेख्छन्। अनि यही गलाती 3:11 पदमा फेरि विश्वासद्वारा धार्मिकता आउँछ भन्ने शिक्षालाई चाहिँ कसरी पुष्टि गर्छन्, 3:11 गलाती 3:11 ठिक। तर परमेश्वरको दृष्टिमा व्यवस्थाद्वारा कोही पनि धर्मी ठहरिँदैन, यो कुरा स्पष्ट छ, किनभने अनि पुरान नियमको खण्ड उद्धरण गर्छन्, धर्मी जन विश्वासद्वारा जिउनेछ। यो चाहिँ हबक्कुक 2:4 उनले लिएका हुन्। अनि त्यसैले जहाँबाट सुरु गरेको थिएँ उहाँले, 1 कुरन्थी 15 उसले प्रचार गरेको सुसमाचार चाहिँ, उसले पाएको सुसमाचार, कोरिन्थीहरूलाई सुम्पिएको सुसमाचार जसद्वारा उनीहरूले मुक्ति पाउन सक्छन् पाए, त्यो चाहिँ पवित्र शास्त्रहरू मुताबिक थियो भन्ने कुरा चाहिँ यहाँ बुझ्छौ। त्यसैले उहाँ क्रुसमा मर्ने कुरा, उहाँ चिहानबाट सशरीर बौरेर उठ्नुहुन्छ भन्ने कुरा, अनि काम नगरिकन अर्थात् कुनै मान्छेको प्रयास बिना सिर्फ उहाँमाथि विश्वास गरेर एउटा पापी धर्मी ठरिन्छ भन्ने कुरा, यी सब कुराहरू त पुरानो नियममै पाइने सत्यताहरू हुन्, त्यसमा कुनै पनि रहस्य थिएन। अब आउँछ नयाँ सुसमाचार, यो चाहिँ पुरानो सुसमाचार भयो, अब नयाँ सुसमाचार। आज सुसमाचारको एउटा रहस्य पक्ष पनि छ, जुन चाहिँ पहिलाको युगहरूमा चाहिँ अज्ञात रूपमा थियो। यो रहस्य यस युगमा चाहिँ सुसमाचार प्रचारको मुटु नै भएको छ। Efesios 3:5 हामी हेर्नेछौँ, Efesios 3:5-8 उन त हामीले 1 पढौँ है, 1 यही कारणले म पावल तिमी अन्य जातिहरूका निम्ति ख्रिस्ट येशूको कैदी, यदि तिमीहरूले परमेश्वरको अनुग्रहको प्रबन्धको विषयमा सुनेका छौ भने जो तिमीहरूका निम्ति मलाई दिइएको छ। 3 कसरी उहाँले त्यो रहस्य प्रकाशद्वारा मलाई बताउनु भयो, जसरी मैले पहिले केही शब्दमा लेखेँ, जसद्वारा तिमीहरूले पढेर ख्रिस्टको रहस्यको विषयमा मेरो ज्ञान थाहा पाउन सक्छौ। 5 जुन रहस्य चाहिँ अरू पुस्ताहरूमा मानिसका सन्तानहरूलाई बताइएको थिएन, जसरी यो अहिले आत्माद्वारा उहाँका पवित्र प्रेरितहरू र भविष्य वक्ताहरू भनेको नयाँ नियमका भविष्य वक्ताहरू कहाँ प्रकट गरिएको छ, अर्थात् सुसमाचारद्वारा ख्रिस्टमा अन्य जातिहरू साझा हकवालाहरू एउटै शरीरको साझेदार र उहाँका प्रतिज्ञाका साझा भागीदारहरू हुनुपर्छ। 7 उहाँको शक्तिको प्रभावकारी कार्यद्वारा मलाई दिएको परमेश्वरको अनुग्रहको दान अनुसार म त्यही सुसमाचारको सेवक बनाइए। 8 पवित्र जनहरूमध्ये जो सबैभन्दा सानो छ त्योभन्दा सानो म हुँ, मलाई त्यो अनुग्रह दिएको छ अन्य जातिहरूका बीचमा ख्रिस्टको खोजेर नसकिने धनको प्रचार गरौँ भनेर। यसकारण यस युगमा सुसमाचारको विषय वस्तुमा चाहिँ एउटा विशिष्ट तत्त्व छ जसलाई चाहिँ सुसमाचारको रहस्य भनिएको छ। जस्तो कि Efesios 6 हामी पल्टाउँ, 18-19 यहाँ Efesios 6:18 प्रार्थनाको लागि बिन्ती गर्दैछ पावलले, सारा प्रार्थना र अन्तर्विन्ती गर्दै हर समय आत्मामा प्रार्थना गर, अनि यसैका निम्ति सारा प्रयत्न र सबै पवित्र जनहरूका लागि अन्तर्विन्ती गर्दै जागर रह। 19 अनि मेरा निम्ति पनि कि सुसमाचारको रहस्य थाहा गराउनका लागि साहससित मैले आफ्नो मुख खोल्दा मलाई वचन दियोस्। Colossians 1:25-27 पढ्छ, तिमीहरूका निम्ति मलाई दिएको परमेश्वरको प्रबन्ध अनुसार म मण्डलीको सेवक बनाएँ, परमेश्वरको वचनलाई अर्थात् त्यस रहस्यलाई पूरा गर्नलाई जुन चाहिँ युग युगदेखि र पुस्ता पुस्तादेखि लुकाइराखिएको थियो तर अहिले उहाँका पवित्र जनहरूका प्रकट गरिएको छ। उनीहरूका परमेश्वरले अन्य जातिहरूको बीचमा यो रहस्यको महिमाको धन के हो सो प्रकट गर्न चाहनु भए। महिमाको आशा ख्रीष्ट तिमीहरूभित्र नै रहस्य हो। अनि हामी कलसीको चारको दुई र तीन पद पनि हेर्न सक्छौँ। कलसी चार दुई र तीन, प्रार्थनामा यत्नसित लागिरह, धन्यवाद साथ यस कुरामा जाग रह, साथै हाम्रा निम्ति पनि प्रार्थना गरिरह, र ख्रीष्टको रहस्य बताउनका निम्ति परमेश्वरले हाम्रो लागि वचन सुनाउने ढोका खोलिदिउन्, यसैका निम्ति म बाँधिएको छु पनि। यो नयाँ रहस्य के हो? यो नयाँ रहस्य यही हो, अघि हामीले एफएसी तीनको छमा पढ्यौं कि अन्य जातिहरू चाहिँ मण्डली भन्ने शरीरको सह हकवालाहरू र सह सदस्यहरू हुन् र प्रतिज्ञाका सहभागीहरू हुन्। त्यहाँ चाहिँ एकचोटि पल्टाउँ है, एफएसी तीनको छ पदमा चाहिँ यहाँ अर्थात् भनेर यो रहस्य प्रकट भएको कुरालाई चाहिँ प्रष्ट गराउँछन्। अर्थात् सुसमाचारद्वारा ख्रीष्टमा अन्य जातिहरू साझा हकवालाहरू, एउटै शरीरको साझेदार र उहाँका प्रतिज्ञाका साझा भागीदारहरू। देख्नुभयो कतिचोटि यो शब्द गरेको छ, साझा, एउटै साझा। यहुदी एकातिर र अन्य जाति एकातिर थियो पहिला, तर अब चाहिँ यहुदी र अन्य जाति एउटै शरीरमा एक बनाइने जस्तो समानता पहिले चाहिँ अज्ञात थियो। अनि मण्डलीद्वारा परमेश्वरले यो सन्देश दिँदै हुनुहुन्छ कि यहुदी र अन्य जातिले सुसमाचार विश्वास गर्न सक्छन् र एउटै शरीरमा एक हुन सक्छन्। पहिलो कोरिन्थी बाह्रको तेह्रमा छ त्यो, एकचोटि हेरौँ। पहिलो कोरिन्थी बाह्रको तेह्र, यहाँ पावल लेख्छन् किनकि चाहे हामी यहुदी हौ चाहे ग्रिक अन्य जाति, चाहे हामी कमारा हौ चाहे स्वतन्त्र, हामी सबै एउटै आत्माद्वारा एउटै शरीरभित्र बप्तिस्मा भयौं र सबैलाई एउटै आत्माभित्र पिउन दिइयो। यसैले एउटा अद्वितीय संरचना चाहिँ अहिले चाहिँ उहाँले निर्माण गर्दै हुनुहुन्छ, यो जिउँदो परमेश्वरको मण्डली जसको सार्वभौम शिर चाहिँ प्रभु येशू ख्रीष्ट आफै हुनुहुन्छ, उहाँलाई प्रकट गर्नलाई चाहिँ यो संरचना सुरु भएको हो। उहाँलाई विशिष्ट रूपमा प्रकट गर्नलाई अहिलेको युगमा र साथै पछि आउने युगहरूमा पनि भनेको छ, उहाँको दया र अनुग्रह प्रकट गर्नलाई चाहिँ अहिले अन्य जाति योदी जोसुकेलाई बचाएर चाहिँ सम्मको ओहदा दिँदै हुनुहुन्छ। ख्रीष्टको दुलही समेत भनेको छ, ख्रीष्टको शरीर भनेको छ, जहाँ चाहिँ केही भिन्नता छैन योदी अन्य जाति। अब यसरी प्रबन्धहरू बुझ्ने व्यक्तिहरूले चाहिँ पहिलेदेखि यो कुरा चाहिँ बुझ्दै आएको छ, अनि उनीहरूको लेखबाट चाहिँ मैले केही यहाँ पढिदिन्छु। यस मण्डली युगमा सुसमाचार प्रचारको एउटा विशेष तत्त्व छ भन्ने चाहिँ कुरा चाहिँ धेरै समयदेखि पहिचान गर्दै आएका छन्। जस्तो कि वालगुड भन्नेले चाहिँ यसरी लेख्छन्, अन्य जातिहरू पनि इजरायलीहरूसँगै ठिक एउटै तहमा हुने भन्ने कुरा र साथसाथै घनिष्ठ सम्बन्धमा एउटै शरीरका सदस्यहरू हुने भन्ने कुरा पुरानो नियमको लागि एकदम पराई कुरा थियो। जस्तो कि एकचोटि यशयाको 61 छ, यशया 61, अन्य जातिहरूले आशिष पाउने छन् भनेर भविष्यवाणी त थियो उत्पत्ति 12:3 पढ्यौँ हामीले, अनि पटक पटक त्यो दोहोऱ्याइएको छ कति खण्ड र अस्ति पनि हेर्यौँ अनि यहाँ 61 यसैयामा पनि छ तर हेर्नुहोस् त अन्य जाति र यहुदी के एउटै तहमा राखिएको छ त यो भविष्यवाणीमा यसैया 61 को 5 हामी पढ्नेछौँ अनि परदेशीहरू खडा हुनेछन् र तिमीहरूका भेडा बाख्राहरू चराउनेछन् अनि विदेशीका छोराहरू तिमीहरूका हली र तिमीहरूका दाखबारीका मालीहरू हुनेछन् तर तिमीहरू यहुदीहरू चाहिँ परमप्रभुका पुजारीहरू कहलाइनेछन् मानिसहरूले तिमीहरूलाई हाम्रा परमेश्वरका सेवकहरू भन्ने नाम राख्नेछन् तिमीहरूले अन्य जातिहरूको सम्पत्ति खानेछौ अनि तिमीहरूको विभवमा तिमीहरूले गर्व गर्नेछौ अन्य जातिहरूलाई त दासको रूपमा र इजरायल चाहिँ परमेश्वरको पुजारीको रूपमा दर्शाएको छ अनि होइन छ हजार वर्ष राज्य यद्यपि अन्य जातिहरूलाई भविष्यको हजार वर्षीय राज्यमा आशिषहरूको प्रतिज्ञा गरिएको कुरा सत्य हो तर पुरानो नियममा उनीहरूलाई कहिले पनि यहुदीहरूको समानतामा राखिएको चाहिँ पाइँदैन अर्को लेखक राइबीले यसरी लेख्छन् पुरानो नियमले हजार वर्षीय राज्यको कालखण्डमा अन्य जातिहरूलाई दिइने आशिषको बारेमा भविष्यवाणी गरेको त छ जस्तो कि यहाँ तर ती आशिषहरू मध्येमा अन्य जातिहरू पनि यहुदीहरूकै बराबरीमा राखिनेछन् भन्ने कुरा चाहिँ छैन जबकि आज ख्रिस्टको शरीरमा भने त्यस्तो छ पुरानो नियमका आगमवाणीहरूमा अन्य जातिहरूलाई ठूलो आशिषको प्रतिज्ञा गरिएको छ तर यहुदीहरूको समान दर्जाको आधारमा चाहिँ होइन यो समानता नै नयाँ नियमका समयहरूमा प्रेतहरू र भविष्यवक्ताहरूलाई प्रकट गरिएको रहस्य हो अनि एफसी 3:6 मात्रै भयो साझा एउटै शरीर साझा अब यो रहस्य सम्बन्धी सत्यता चाहिँ रोमीको पुस्तकमा वास्तवमा विस्तृत रूपमा चाहिँ पावलले बताउँदैन त्यो चाहिँ एफसीको पुस्तकमा बताउँछन् र कलसीको पुस्तकमा बताउँछन् अनि केही पदहरू हेर्यौँ रोमीको पत्रले चाहिँ यसको बारेमा चाहिँ केही मात्रामा चाहिँ चर्चा चाहिँ गर्छ जस्तो कि रोमी बारेमा चाहिँ ख्रिस्टको शरीरको बारेमा कुरा गरेछ हामी अङ्गहरू हौ र हामी ख्रिस्टमा छौँ त्यसैले यहुदी ग्रिक फरक छैन उहाँसँग एक भएका छौँ त्यो सत्यता बताएको छ रोमी 6 अनि ख्रिस्ट हामी भित्र हुनुहुन्छ भन्ने कुरा रोमी 8, 9 र 10 पदमा यदि कसैसँग ख्रिस्टको आत्मा ख्रिस्ट आत्मा छैन भने यो ख्रिस्टको होइन भनेको छ त्यहाँ अनि ख्रिस्ट चाहिँ विश्वासीसित यस्तो विशेष सम्बन्ध छ कि वैवाहिक सम्बन्धसँग त्यहाँ तुलना गरिएको कुरा चाहिँ रोमी 7 छ अनि साथै यहुदीहरू अन्य जातिहरू ख्रिस्टमा बराबरी साझेदारहरू साझा हकवालाहरू भन्ने कुरा रोमी 8 पनि छ अनि रोमी 11:25 एकचोटि त्यहाँ हेरौँ रोमी 11:25 इजरायल केही समयको लागि आंशिक रूपमा अन्ध हुनेछ भन्ने कुरा पनि बताइएको छ रोमी 11:25 पढ्छौँ किनकि बाहिर हो तिमीहरूले आफूलाई आफ्नो दृष्टिमा बुद्धिमान ठानोला भनेर यस के को विषयमा रहस्यको विषयमा तिमीहरू अन्जान रह भन्ने म चाहदिन जब समय अन्य जातिहरूको कुरा संख्याभित्र आउँदैन तब समय इजरायलमाथि केही मात्रामा अन्धपन आएको छ यो कुरा प्रस्तुत गरेको छ अनि साँच्चै रोमीको पुस्तकले अरू कुनै पुस्तकले भन्दा आज चाहिँ अन्य जातिहरूको बीचमा परमेश्वरले के गर्दै हुनुहुन्छ भन्ने कुराको बारेमा चाहिँ र भविष्यमा उहाँले के गर्नुहुन्छ भन्नेको बारेमा चाहिँ विस्तृत रूपमा बताएको छ त्यो चाहिँ रोमी 9:10-11 अनि इजरायलको निम्ति परमेश्वरको उद्देश्य बुझ्न हामीलाई सहायता हुन्छ एकदम महत्त्वपूर्ण छ यो शिक्षाहरू चाहिँ एकदम राम्रोसँग बुझ्न अनि झुटो शिक्षा टाढैबाट तपाईँले थाहा पाउनुहुन्छ सजिलैसँग तपाईँले छुट्याउन सक्नुहुन्छ त्यसैले रोमीको पुस्तकले रहस्यको सत्यता बुझ्नलाई चाहिँ निकै मद्दत चाहिँ गर्छ। अनि परमेश्वरले हामीलाई चाहिँ यी कुराहरूको भण्डारी भनेर भन्नुभएको छ। पहिलो कोरिन्थी चार अध्यायमा हेर्नुहोस् त, पहिलो कोरिन्थी चार अध्यायमा हामी चाहिँ यसको असल विश्वासयोग्य भण्डारी हुनुपर्छ भन्ने कुरा चाहिँ यसबाट सिक्छौँ। पहिलो कोरिन्थी चारको एक र दुई, मानिसले हामीलाई ख्रिस्टका सेवकहरू र परमेश्वरका, देख्नुभयो, रहस्यहरूका भण्डारीहरू चाहिँ सम्झोस्। अब भण्डारीहरूमा यो कुरा हुनु परेको छ, मानिस विश्वास योग्य पाइयोस्, परमेश्वरले हामीलाई सहायता गर्नुभएको होस्। देख्नुभयो पुरानो सुसमाचार, पुरानो नियममै सबै उल्लेख थियो, नयाँ पक्ष पनि छ सुसमाचार जुन चाहिँ पछि प्रकट गरियो, जुन रहस्यमा चाहिँ यहाँ यहुदी इजरायली एउटै छुट्टै एउटा विशेष संरचनामा चाहिँ हुनेछन् भन्ने कुरा हो। अब रोमी 16 को 25 हामी जान्छौँ। यहाँ पढ्छ, अब उहाँलाई नै जो चाहिँ मेरा सुसमाचार र येशु ख्रीष्टको प्रचार अनुसार तिमीहरूलाई के पार्नलाई सामर्थ्य हुनुहुन्छ, स्थिर पार्नलाई सामर्थ्य हुनुहुन्छ। यो स्थिर पार्नु भनेको चाहिँ स्थापित गर्नु, यसरी स्थापित कि अचल, त्यस्तो विश्वासी हुनुपर्छ। अचल लोट्नबाट जोगाउनु, स्थिर पार्नु। हाम्रो विश्वास चाहिँ उहाँको सत्यतामा यसरी नै बसालिएको होस्। अनि पावलले यहाँ भन्छन् यसरी बसाल्न सक्नुहुन्छ परमेश्वरले भनेर चाहिँ ऊ निश्चित थियो। यहाँ परमेश्वरमा यहाँ पुरा सामर्थ्य छ। हाम्रो भाग चाहिँ यसमा ध्यान दिनुपर्छ। अनि हामीले यो बुझ्नुपर्छ कि जुन जो जो विश्वासी छ अझै मुक्ति पाएर पनि, जो चाहिँ यो रोमीको पुस्तकमा प्रस्तुत गरिएको सत्यताहरू, अब जसको अन्तमा यहाँ आइसकेका छौँ, यी सत्यताहरूको जगमा राम्रोसँग बसालिएको छैन भने त्यो व्यक्ति चाहिँ एकदम जोखिमपूर्ण ठाउँमा उभिरहेको छ। अनि ऊ चाहिँ विभिन्न त्रुटिको शिकार बन्न सक्छ। के सुन्छ अनि उसले चिन्नै सक्दैन, यो चाहिँ उसले लिन्छ अनि उसको ऊ राम्रो भण्डारी हुँदैन परमेश्वरको रहस्यको। अनि झन् उसले अर्कोलाई त्यो सिकाउँछ अनि परमेश्वरको ग्रहणयोग्य के अरे सत्यको वचनलाई ठिक ठिकसँग उसले त्यो काम गरिरहेको हुँदैन। तर पावलले चाहिँ यो शिक्षा जुन यहाँ रोमीको पुस्तकमा छ यसलाई चाहिँ राम्ररी हामीले सिकेको चाहिँ चाहन्छ के अरे चाहन्थ्यो यो विश्वासीहरूले र परमेश्वरले चाहिँ हामीले सिकेको चाहनुहुन्छ। र जसले आफूलाई चाहिँ यो सत्याधारमा बसाल्छन् उनीहरू चाहिँ स्थिर हुन्छन्, उनीहरू चाहिँ यति बलियो छ एउटा चट्टानमा उभिएको व्यक्ति जस्तो हो कि उसलाई चाहिँ त्यहाँबाट यताउता दायाँ बायाँ लानलाई मुस्किलै पर्छ। जोसुकै आओस् त्यहाँ, तपाईँ त्यस्तो विश्वासी हुनुपर्छ। अनि यी सत्यताहरूलाई चाहिँ तपाईँले चाहिँ एकदम राम्रोसँग यसरी लिने अनि अरूलाई पनि सिकाउनुहोस्, हामीले यो सिक्यौँ यो पालि भनेर हामीले त्यस्तो गर्नुपर्छ। रहस्य सम्बन्धीको सत्यतालाई र यस विषयलाई राम्ररी नबुझिकन चाहिँ एउटा व्यक्ति मुक्ति पाए पनि ऊ सत्यतामा पूर्ण स्थापित भयो भन्न चाहिँ सकिँदैन। अनि यस अन्तिम खण्डको विषय यही हो है। प्रेरित पावलको हृदयमा चाहिँ कति नजिक थियो यो सुसमाचारको रहस्य पक्ष, हामीले त धेरै ठाउँमा पढिसक्यो, हामीले पढ्यौँ। तर दुःखको कुरा चाहिँ धेरै जसो विश्वासी छ अहिले अज्ञान भएको पाइन्छ, व्यवस्था पनि गरेको व्यवस्था गरेको पनि पाइन्छ, यो कुरालाई मतलब नरहेको। जबकि यो सत्यता चाहिँ विगतको युगहरूमा परमेश्वरले चाहिँ आफ्नो हृदयमा चाहिँ लुकाइराख्नु भएको थियो यो सत्यताको सङ्गालो, र वर्तमान युगमा चाहिँ उहाँले प्रकट गर्नुभएको छ, हामीले जानोस् भन्ने इच्छा गर्नुभएको छ। तरै पनि हाम्रो दिनमा आएर चाहिँ सुसमाचार बुझेकै मण्डलीहरूमा पनि यस रहस्य सम्बन्धी सत्यताप्रति चाहिँ खास वास्ता भएको पाइँदैन, दुःखलाग्दो कुरा हो। अनि परमेश्वर त खुसी हुनुहुन्छ यो सत्यता हामीलाई बताउनलाई, हामीलाई बुझाउनलाई. पावलको त्यति ठुलो बोझ थियो, हेर्नुहोस् त एफसी तिनमा जाउँदा उसको बोझ यहाँ उसले प्रकट गर्छन्. एफसी तिनको अघि एकदेखि हामीले पढ्यौँ सातसम्म. आठ पनि पढेका थियौँ, तर तिनको आठ र नौ पढौँ. उसले भन्छन्, पवित्र जनहरूमध्ये जो सबैभन्दा सानो छ त्योभन्दा सानो म हुँ. मलाई त्यो अनुग्रह दिएको छ अन्य जातिहरूको बीचमा ख्रिस्टको खोजेर नसकिने धनको प्रचार गर्नु भनेर, र सबै मानिसहरूलाई जुन परमेश्वरले येशू ख्रिस्टद्वारा सबै कुराहरूको सृष्टि गर्नुभयो उहाँमा युग युगदेखि लुकेर बसेको रहस्यको संगति के रहेछ, सो कुरा देख्ने बनाउनलाई भनेर उनले लेख्छ. त्यो कुरा देख्ने बनाउनलाई उसको चाहिँ बोझ रहेको देख्छौँ. परमेश्वरले यो चाहनु भएको देख्छौँ. त्यसैले अब पावल प्रेरितको हृदयमा यति प्रिय रहेको कुरा चाहिँ तपाईँ र मेरो हृदयमा पनि प्रिय होस् न. उनले चाहिँ अब भन्छन्, मेरो सुसमाचार अनुसार रोमेश्वरमा जाउँ त. रोमेश्वरमा रोमेश्वरको पच्चिसमा लिनुहुन्छ, अब उहाँलाई नै जो चाहिँ मेरा सुसमाचार र येशु ख्रिस्टको प्रचार अनुसार तिमीहरूलाई स्थिर पार्नलाई सामर्थ्य हुनुहुन्छ. उसले यसरी मेरो सुसमाचार भनेर चाहिँ पावलले दुई अरू ठाउँमा पनि उल्लेख गरेको छ. पहिलो चाहिँ रोमी एकको के अरे दुईको स्वरमा हो, हेर्नुहोस् त रोमी दुईको स्वर मेरो सुसमाचार भन्छ पावलले. रोमी दुईको स्वर यहाँ लेखेको छ, त्यो दिन जब परमेश्वरले मेरो सुसमाचार अनुसार येशु ख्रिस्टद्वारा मानिसहरूका गुप्त कुराहरूको न्याय गर्नुहुनेछ. यो दुईटा शब्द चाहिँ दोस्रो तिमथी दुईमा पनि पाइन्छ. दोस्रो तिमथी दुईको आठमा पल्टाउनुहोस् त. दोस्रो तिमथी दुईको आठ पदमा, मेरो सुसमाचार अनुसार दाउदका वंशका येशु ख्रिस्टलाई मरेकाहरूबाट बौराइनु भयो भनी सम्झना गर. अब यो दुईटा पदहरूमा चाहिँ यो मेरो सुसमाचार भन्दाखेरि चाहिँ अब रोमी सोह्र पच्चिसमा जस्तै रहस्यको सुसमाचार अथवा रहस्यको सत्यतालाई नै जनाइरहेको हो भन्न चाहिँ खास आवश्यक छैन है. किनभने मसीह दाउदको वंशबाट आउनुहुन्छ भन्ने कुरा त, र मरेकोबाट बौरी उठ्नुहुन्छ भन्ने कुरा त, यो सत्यताहरू त पुरानो नियममै प्रकट भइसकेको कुराहरू थिए, त्यो रहस्य थिएन. त्यसो मेरो सुसमाचार भन्नुमा पावलको तात्पर्य चाहिँ के हो त, कुन अर्थमा यो पावलको सुसमाचार थियो? अब रोमी एकको एकमा त अघि नै हेर्ने, यो त परमेश्वरको सुसमाचार हो, ख्रिस्टको सुसमाचार हो. कुन अर्थमा सुसमाचार चाहिँ पावलको सुसमाचार भयो त? पावलले चाहिँ सुसमाचारलाई यहाँ व्यक्तिगत बनाइरहेछ, मेरो सुसमाचार. यसरी व्यक्तिगत बनाउनुमा चाहिँ कम्तीमा दुईटा कारणहरू देखिन्छन्. एउटा चाहिँ पहिलो तिमथी एकको एघारमा हेरौँ. पहिलो तिमथी एकको एघार, पहिलो तिमथी एकको एघारमा पढ्छ, परम धन्य परमेश्वरको महिमित सुसमाचार अनुसार जो चाहिँ मेरो जिम्मामा सुम्पिएको छ. पावलले भन्छ मेरो जिम्मामा सुम्पिएकोले यो मेरो सुसमाचार हो. पहिलो कोरिन्थी नौ अध्यायमा पनि हेर्नुहोस् त, पहिलो कोरिन्थी नौ अध्याय को सोह्र र सत्र पदहरू पढ्नेछौँ. उसले भन्छ, किनभने मैले सुसमाचार प्रचार गरेँ भने पनि मसित गर्व गर्नुपर्ने कुरा केही छैन, किनकि यो त मैले गर्नु खाँचै छ. मैले सुसमाचार प्रचार गरिनँ भने चाहिँ मलाई धिक्कार छ. सत्र पद, किनकि मैले यो काम इच्छापूर्वक गरेँ भने म इनाम पाउँछु, तर इच्छापूर्वक गरिनँ भने पनि सुसमाचार बाँड्ने काम मलाई के छ सुम्पिएको छ। हेर्नुहोस् है, पावलले आफ्नो सुसमाचारको जिम्मेवारीलाई कति गम्भीरतापूर्वक लिन्थे। तर अब आफ्नो विषयमा सोच्नुहोस् न, हामीलाई पनि त्यो आज्ञा छैन र सारा संसारमा जा, हरेक प्राणीलाई सुसमाचार प्रचार गर। के उहिलेको विश्वासीहरूलाई मात्र, उनीहरू त मरेर गइसके, उहाँहरू त उनीहरू त प्रभुमा पुगिसके, हामीलाई हो। अनि हामीले पनि यो सुसमाचारलाई, मेरो सुसमाचार भन्दै मलाई सुम्पिएको सुसमाचार, मेरो जिम्मामा परमेश्वरले दिनुभएको सुसमा मलाई खाँचै छ, मैले प्रचार गरिनँ भने मलाई धिक्कार छ भन्दै चाहिँ हामीले गम्भीरतापूर्वक लिनुपर्छ। दोस्रो कारण छ यो सुसमाचारलाई किन उसले चाहिँ यसरी व्यक्तिगत बनाउँदै मेरो सुसमाचार भन्छन्, किनभने यो पावलको सुसमाचार थियो, किनकि प्रकाश विशेष किसिमले, यो सुसमाचारको प्रकाश चाहिँ उसलाई विशेष किसिमले दिएको थियो। गलाती एकमा हेर्नुहोस् त, गलाती एक अध्याय, गलाती एकको 11 र 12। तर भाइहरू, म तिमीहरूलाई जनाउँदछु, जुन सुसमाचार मद्वारा सुनाइएको थियो त्यो मान्छे अनुसारको होइन, किनकि न त मैले त्यो मान्छेबाट पाएँ न त त्यो मलाई सिकाइएको हो, तर येशु ख्रिस्टको प्रकाशद्वारा मैले त्यो पाएँ। अनि प्रकाश अनुसार मैले यो पाएँ भन्दैछ, यो गलाती 2:2 पनि हेर्नुहोस् त, अनि प्रकाश अनुसार म माथि गएँ र जुन सुसमाचार म अन्य जातिहरूको बीचमा प्रचार गर्दछु त्यही उनीहरूलाई बताइदिएँ भनेर लेख्दैछ। अनि अघि नै हामीले Ephesians 3:3-6 पनि हेरिसक्यौँ, सुसमाचारको रहस्य थाहा गराउनको लागि त्यो रहस्य प्रकाशद्वारा मलाई बताउनु भयो भन्ने कुरा। अनि त्यसपछि Ephesians 6:19 हेऱ्यौँ, त्यो सुसमाचारको रहस्य थाहा गराउनको लागि साहससित मैले मुख खोल्दा मलाई वचन दियोस्। अब छ नि, यसमा पनि एउटा कुरा हामी होसियार हुनुपर्छ, एउटा शिक्षा छ जसले चाहिँ भन्छ यो रहस्यको प्रकाश प्राप्त गर्ने मान्छे चाहिँ पावल मात्र थियो भनेर सिकाउँछ। तर त्यो गलत हो, Ephesians 3 हेर्नुहोस् त, पावललाई मात्र प्रकट गरिएको होइन। यो Ephesians 3:5 यो काट्छ, यहाँ लेख्छौँ के अरे पढ्छौँ, जुन रहस्य छ अरू पुस्ताहरूमा मानिसको सन्तानहरूलाई बताइएको थिएन, जसरी यो अहिले आत्माद्वारा मलाई मात्र बताएको छ भन्दा भनेछ नि यहाँ, यहाँ ल्याएछ उहाँका पवित्र प्रेरितहरू र भविष्य वक्ताहरूका प्रकट गरिएको छ। भनेको प्रेरितहरू त बुझ्नुहुन्छ, अनि यो भविष्य वक्ताहरू भनेको चाहिँ पुरान नियमको यशाया यर्मियाहरू भनेको होइन, यो चाहिँ नयाँ नियमको भविष्य वक्ताहरू भनेको, जस्तो कि प्रेरित 13:1 त्यहाँ भविष्य वक्ताहरू थिए भनेको छ, एन्टियोकको मण्डलीमा नयाँ नियमको भविष्य वक्ताहरू। हुन त पावल नै यो रहस्य सम्बन्धीको सत्यताहरूलाई चाहिँ सिकाउने, प्रकाशमा ल्याउने प्रमुख व्यक्ति नै उही नै थिए, हामीले देख्छौँ पत्रहरू उनीद्वारा लेखाउनु भयो। तर उनलाई मात्र यो प्रकाश चाहिँ दिएको चाहिँ होइन, केवल उनी मात्र यो रहस्यको भण्डारी चाहिँ थिएन। यहाँ राखौँ अहिलेको लागि, अनि हामी चाहिँ खाजा खानको लागि अगाडि बढ्नेछौँ, अनि यो अध्ययनलाई अझ अगाडि बढाउनेछौँ। हुन्छ, हामीले देख्दैछौँ सुसमाचार सम्बन्धी पनि यहाँ पुरानो र नयाँ पक्षहरू भन्ने हामीले छुट्याउनु पर्ने रहेछौँ।